بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، نحمده ونصلي على رسوله الكريم. قال الله تعالى: وقل رب زدني علما. یہ دعا کرتے رہا کرو کہ میرے رب مجھے علم میں اور ترقی عطا فرمائیے. وقال تعالی: قل هل يستوي الذين يعلمون والذين لا يعلمون. آپ کہہ دیجئے کہ وہ لوگ جو علم والے ہیں، جو جانتے ہیں، اور جو نہیں جانتے، کیا یہ سب برابر ہیں؟ وقال تعالی: يرفع الله الذين آمنوا منكم والذين أوتوا العلم درجات. تم میں سے جو لوگ ایمان لائے، جن کو علم عطا کیا گیا، اللہ تعالیٰ ان کے درجات بلند فرمائیں گے. وقال تعالی: انما یخش اللہ من عباده العلماء. اللہ تعالیٰ سے اس کے بندوں میں وہی لوگ ڈرتے ہیں جو علم رکھنے والے ہیں. عن ابي الدرداء رضي الله عنه قال النبي صلى الله عليه وسلم: العلماء ورثة الانبياء. رواه ابو داود. ابو الدرداء رضي الله عنه نبي صلى الله عليه وسلم کا ارشاد نقل کرتے ہیں کہ علماء انبیاء علیہ السلام کے وارث ہیں. بخاری شریف کی حدیث ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا: من يرد الله به خيرا يفقهه في الدين. اللہ تعالی جس کے ساتھ بھلائی کا ارادہ فرماتے ہیں، اس کو دین کی سمجھ عطا فرماتے ہیں. اور ترمذی شریف میں ہے: خيركم من تعلم القرآن وعلمه. کہ تم میں سب سے بہتر وہ شخص ہے، وہ آدمی، جو قرآن شریف سیکھے اور سکھائے. اور مجمع الزوائد میں روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت صفوان رضی اللہ عنہ ان سے فرمایا کہ طالب علم کو خوش آمدید ہو، کہ فرشتے طالب علم کو اپنے پروں سے گھیر لیتے ہیں اور اس کثرت سے آ کر اوپر تلے جمع ہوتے رہتے ہیں کہ آسمان دنیا تک پہنچ جاتے ہیں. اور فرشتے یہ سب اس علم کی محبت کی وجہ سے کرتے ہیں جس کی طلب میں وہ مشغول ہے. اور ابو داؤد شریف میں ہے رسول اللہ صلی اللہ علیہ وسلم کا ارشاد مبارک مفہوم، لمبی حدیث ہے، کہ جو آدمی علم دین حاصل کرنے کے لیے کسی راستے میں چلتا ہے، اللہ تعالیٰ اس کی وجہ سے اسے جنت کے راستوں میں سے ایک راستے پر چلا دیتے ہیں، اور فرشتے طالب علم سے خوش ہو کر اپنے پروں کو بچھاتے ہیں، اور عالم کے لیے آسمان اور زمین کی مخلوقات اور سمندر کی مچھلیاں تک مغفرت طلب کرتی ہیں. اور بے شک عالم کی فضیلت عابد پر ایسی ہے جیسے چودھویں کے چاند کی تمام ستاروں پر. اور بے شک علماء انبیاء علیہ السلام کے وارث ہیں، اور انبیاء کی میراث مال اور دولت نہیں ہوتی بلکہ علم ہوتی ہے. اس لیے جس نے علم حاصل کیا، اس نے سعادت کا بہت بڑا حصہ حاصل کر لیا. اور ابن عباس رضی اللہ عنہما، ان کا قول ہے کہ رات کو تھوڑی دیر علم کا پڑھ لینا پوری رات عبادت کرنے سے افضل ہے. رات کو تھوڑی دیر کا علم پڑھ لینا پوری رات عبادت سے افضل ہے. الحمدللہ، محترم خواتین اور معزز عالمات، میرے لیے انتہائی خوشی کا موقع ہے کہ اس ڈپلوما پروگرام کی افتتاحی مجلس میں آپ سے خطاب کی سعادت حاصل ہو رہی ہے. اللہ تعالیٰ آپ تمام بہنوں، ماؤں، بیٹیوں سب کے درجات بلند فرمائیں، آپ کی صحت میں، علم میں، تجربے میں، حکمت میں اللہ تعالیٰ برکتیں عطا فرمائیں. خصوصاً عالمہ بنت محمد، اللہ تعالیٰ ان کے اور ان کی تمام ساتھی خواتین ان کے اس کام میں اور پروجیکٹ میں برکتیں عطا فرمائیں. گزشتہ کئی سالوں سے الحمدللہ یہ سب لوگ مشغول ہیں آن لائن ٹیچنگ میں اور بہت تجربے رکھتے ہیں، اور دنیا بھر کے ماشاءاللہ خواتین مختلف ملکوں سے ان کے پروگرام میں اس سے استفادہ کرتے ہیں. اللہ تعالیٰ سے دعا ہے کہ اس ڈپلوما پروگرام میں مزید ترقی عطا فرمائے اور آپ کا دارالعلوم تمام علوم کے ساتھ جاری فرمائے، اور آئندہ سال ہر سال اور برس ہر برس اس کی برکتیں اور کرامتیں اللہ تعالیٰ پوری امت میں جاری فرمائے. کہ ایک عورت کی زندگی کا رخ بدل جانا اور اس کو ہدایت مل جانا، اور ایک لڑکی اور ایک خاتون کو علم دین پڑھانا، یہ ایسا ہے کہ مستقبل کے لیے ایک پوری قوم کی تعمیر ہو رہی ہے. مدرسے کا مقصد کیا ہے؟ جو آپ صلی اللہ علیہ وسلم کے نبوت کے فرائض تھے ان کو آگے امت میں جاری کرنا، اللہ تعالیٰ کا کلام سنا کر لوگوں کو اللہ کی بندگی کی دعوت دینا اور ایمان سکھانا. یتلو علیہم آیاتہ، ان کے اخلاق کو بنانا، سنوارنا، تزکیہ نفس، اور برے اخلاق کو دور کرنا. ویزکیہم، اللہ تعالیٰ کی کتاب کی تعلیم دینا، تفسیر سکھانا. وَيُعَلِّمُهُمُ الْكِتَابَ، اور زندگی کے حکمت والے اور پاکیزہ طریقوں کی تعلیم دینا. وَالْحِكْمَةَ، رسول اللہ صلی اللہ علیہ وسلم نے اس کام کے لیے بہت ہی صبر، تحمل، ایثار، خیرخواہی، دردمندی کے ساتھ بے طلب لوگوں میں اور ناموافق حالات میں بہت محنت فرمائی، اور مختلف قوموں اور علاقوں کی طرف سفر بھی فرمائے، اور اللہ تعالیٰ نے اس محنت کو قبول فرما کے ہدایت اور رحمت کے دروازے کھول دیے، اور اس امت کو آنے والے انسانوں کی ہدایت کے لیے چن لیا. تو یہ بہت بڑی سعادت ہے، خوشی کا موقع ہے. اٹس این آنر اینڈ پریویلیج to address the opening ceremony of this diploma program for mothers and sisters. Inshallah, is majlis mein aur is ghante mein aisi kuch baatein bayan ki jayengi ki aap tamam log jo sun rahe hain sabko fayda hoga. Khawateen mein ilm-e-deen اور دین کی محنت کا اہتمام، اس کے لیے امہات المومنین اور صحابیات کے واقعات پڑھے جائیں کہ کیسے کاروان دور دور سے قبیلے اور قافلے آیا کرتے تھے، اور مرد مسجد نبوی شریف میں، اور مستورات اور خواتین امہات المومنین اور صحابیات رضی اللہ عنہ ان کے گھروں میں جا کر دین سیکھتے تھے. حضرت عائشہ رضی اللہ عنہ ان کے واقعات پڑھیں، इस तरह घर में रहते हुए, पर्दे के माहौल में रहते हुए, बगैर किसी स्कूल गए हुए आयशा रदी अल्लाह अन्हा इतनी जबरदस्त आलमा हो गई कि बड़े बड़े उलमा और सहाबा रदी अल्लाह अन्हु पर्दे के पीछे से आकर उनसे इल्म दीन सीखते और मसाइल हल करवाते, और उलूम नबूवत का निस्फ हिस्सा, आधा हिस्सा आयशा रदी अल्लाह अन्हा के हिस्से में आ गया। मालूम हुआ कि वही सुन्नत और तरीका के घरों में रहती हुई खवातीन अपने काम काज और खिदमत के से फारिग होकर पढ़ने पढ़ाने का अमल जारी करें। अंसार के घराने में एक खातून थी, हजरत नाजिया रदी अल्लाह अन्हा। हर महीने में 2 मरतबा मुख्तलिफ कबीलों में सफर फरमाती थी और मस्तूरात को इस्लाम की दावत देती थी और तकरीर भी करती थी, और कोई औरत बीमार हो जाती तो ये उसकी खिदमत भी करती थी, और उनको इस्लाम की दावत देने का बहुत शौक था। इस अकेली खातून ने 112 औरतों को मुसलमान किया, और इस तरह के बहुत सारे वाकयात आप देखेंगे। और जहाँ तक कुरान शरीफ का हिफ्स और तजवीद और तफसीर है, हफ्सा बिनते सीरीन, उन्होंने 12 बरस की उम्र में कुरान करीम को मानी मफहूम के साथ हिफ्स कर लिया था, और तजवीद और किरात में इतनी महारत रखती थी कि उनके भाई मोहम्मद बिन सीरीन, उनको अगर किरत के बारे में कोई शुबा होता किसी लफ्ज के बारे में, तो शागिर्दों को कहते कि जाओ मेरी बहन से पूछो, हफ्सा से, कि वो कैसे पढ़ती है। और वो हर रात में आधा कुरान पढ़ लेती थी, खत्म कर लेती थी। और आप तारीख पढ़ेंगे तो उसमें मालूम होगा कि मलका जुबैदा, उनके महल में सैकड़ों बल्कि 1000 के करीब खादमाएं मुसलसल कुरान शरीफ पढ़ने की ड्यूटी हुआ करती थी। बादशाह और मलका के महल में मुसलसल कुरान शरीफ पढ़ा जा रहा है। चौथी सदी हिजरी तक मस्तूरात के मदरसे और खानकाहें घरों में ही तालीम के और तरबियत के मराकिज थे। और उसके बाद जब मदरसों का सिलसिला कायम हुआ तो मस्तूरात के मदरसे भी कायम हुए। अल्हम्दुलिल्लाह। थोड़ी सी बात अंग्रेजी में भी हो जाएगी, बाज लोग जो अंग्रेजी में ज्यादा आसानी से समझते हैं उनको भी फायदा हो जाए। गुड इंटेंशंस फॉर सीकिंग नॉलेज। नॉलेज और इल्म इज ए नूर विच इज फाउंड ओनली इन ए हार्ट विच हैज तक्वा। Knowledge is such a noor that when you acquire it, it makes you restless until you put it into practice. What are some of the intentions to acquire ilm-e-deen and knowledge? To acquire love and pleasure of Allah subhanahu wa ta'ala. To achieve all those rewards and blessings mentioned in the Quran and Ahadith, to obey Allah's command and follow Sunnah in all aspects of our lives, aqaid, ibadat, muamalat, maasharat and akhlaq, belief, worship, mutual dealings, social life and purification of heart, to discover and focus on the purpose of life, how to become an ideal human being, how to become awliya of Allah, constant obedience and remembrance, constant dhikr, dua, good intentions and sunnah. So Islam and deen becomes second nature for us. How to remove carelessness, negligence, ignorance, laziness and doubts, ghaflat, jahalat from our daily lives. To convert time into gold, how to earn millions of rewards for akhirah in short time. How to avoid spiritual diseases of the hearts, which drain energy and lose good deeds. How to protect ourselves from the traps of shaitan and nafs. How to achieve excellence in ikhlas, haya, taqwa, and ihsan. And how to resolve conflicts in daily life by serving others, making khidma and ikram of others with pure heart, trustworthiness, soft manners, love and care. These are some of the intentions of knowledge. May Allah subhanahu wa ta'ala bless our hearts and give us the ability and tawfiq to bring these into our lives. Ameen. Talab and adab, shauq, desire, zeal for learning knowledge. Hasan Basri rahmatullah alayh used to say that I spend time with such people who regard every minute as a gold or silver coin. Har lamhe ko sone chandi ka sikka samajhte the. Tol tol ke aur behtareen tareeke se har minute, har second ko istemal karna. Imam Razi rahmatullah alay tafsir kabir, unko us waqt par bhi afsos hota tha jo khane mein lag jata tha. Imam Muhammad rahmatullah alay sawari par sawar ho rahe hain aur padhte hue chale ja rahe hain. Imam Shafi rahmatullah alayh daud rahe hain, khelte waqt bhi sabak pad rahe hain, aur oont par sawar sawari par ja rahe hain aur rozana Quran khatam karte hue ja rahe hain oont par baithe hue. Pehle zamane mein hamare aba o ajdad, salaf salihin, our pious elders, their budget for night oil lamp, raat ke tel lalten ka kharcha, was more than their grocery budget for family for the whole month. Raat ke lalten ke tel ka kharcha khane peene ke kharche se zyada hota tha. That was their priority, to learn knowledge. So much effort they put together to preserve and learn this Mubarak dimensions of knowledge. Quran is true knowledge, true guidance, spiritual light, best form of zikr, cure and healing. It's a criteria and differentiator. It's the best judgment, best decree, and clear proof. Quran Pak, ilm hai, hidayat hai, noor hai, dhikr hai, shifa hai, furqan hai, hukm hai, bayyina hai, burhan hai. وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرٍ. Indeed, we have made the Quran easy for seeking advice. So is there one to heed to the advice? Bacche maktab jate hain aur Quran hifz karte hain. MashaAllah, Alhamdulillah. Har ghar mein, community mein, hufaz. Badi umar mein, middle age mein, Quran yaad karna, ye bhi badi saadat hai. It is the end which matters. So اس وقت جتنے لوگ سن رہے ہیں آپ سب امید ہے کہ قرآن پاک کا حفظ کچھ صورتیں اور کچھ جز اس میں لگے ہوں گے. چونکہ قرآن پاک کے حفظ میں زیادہ صلاحیت اور کریٹیویٹی اور مائنڈ اور یکسوئی اور اس میں بعض دفعہ مشکل پیش آتی ہے, اس لیے تجربے سے کچھ باتیں عرض کر دیتے ہیں. اگر اس میں کسی کو بعد میں تفصیل چاہیے ہو تو پھر وہ رابطہ کر لیں. یہ بڑی عمر میں حفظ قرآن یاد کرنا اور دہرانا بے شک اللہ تعالیٰ کا فضل ہے, رحم اور کرم ہے, نور ہے, اللہ جس کو چاہیں عطا فرمائے. ہوتا یہ ہے کہ مڈل ایج میں, بڑی عمر میں انسان کو صحت کے کچھ مسائل پیش آتے ہیں. کمزوری ہے, تھکن ہے, بعض دفعہ گھر کے کام کاج میں پریشانی ہوتی ہے, کبھی نیند پوری نہیں ہوئی, کبھی غذا میں کمی ہو گئی, کبھی گرمی سردی, بہت چھوٹی راتیں اور سونے جاگنے کی بے قاعدگی, کبھی تھکن, اور بعض لوگ سفر پر گئے, اور بعض لوگ خدمت خلق میں لگے ہوتے ہیں, لمبی لمبی فون کالیں اور لوگوں کی خدمت کے لیے جانا. تو ان کاموں کی وجہ سے قرآن شریف کے حفظ میں کچھ اثر پڑتا ہے. تو اللہ تعالیٰ سے دعا کیا کریں کہ اللہ تعالیٰ کاموں کو بھی قبول فرمائے اور حفظ قرآن کو بھی جاری و ساری فرمائے. جو موافق اسباب ہیں اچھی صحت کے اور دماغی توانائی کے, کہ رات کی نیند اچھی ہو اور دوپہر میں کچھ قیلولہ ہو جائے, اور خوب اچھا پرہیزی کھانا ہو اور پانی مناسب مقدار میں پیئے تاکہ آنکھیں تر و تازہ ہوں, اور زیادہ وقت آدمی گھر پر رہے, یکسوئی ہو, لوگوں سے کم ملنا جلنا اور کم بولنا, اور جو کچھ بھی بولنا سوچ کر بولنا, اور زندگی میں کوئی ارجنٹ ٹو ڈو لسٹ نہیں ہو, ویریبلز نہیں ہو, تو ایسی کیفیت سے اور ایسے انتظام سے قرآن پاک کے حفظ میں زیادہ برکت ہوگی انشاءاللہ. اللہ تعالیٰ سب کو قرآن پاک حفظ کرنے اور تجوید سیکھنے, قرأت سیکھنے, تفسیر سیکھنے, پھر ان علوم کو پھیلانے, پڑھانے اور دوسروں تک پہنچانے کی توفیق عطا فرمائے. آمین. دین تقاضے کا نام ہے. فتنے کے زمانے میں جو آدمی استقامت سے دین پر جمع رہے گا اور محنت کرے گا, بہت بڑے اجر و ثواب کی امید ہے. دعوت, خدمت, عبادت, تعلیم و تعلم, تبلیغ, تدریس, تصنیف, تزکیہ نفس, ذکر, تلاوت, دعا, تسبیحات, صدقہ, تجارت لن تبور, ایسی تجارت جس میں کوئی نقصان نہیں ہے, شیور ٹریڈ گین وچ ول نیور پیرش, حسنات آف دا آئیز, حسنات بائی دا ہارٹ, by the tongue, by the ears, by hands and feet. علم دین کا ایک باب سیکھ لینا ایسا ہے کہ 1000 رکعت, 1000 آیات. علم دین کا ایک باب سیکھ لے تو 1000 رکعت نفل کا ثواب ملتا ہے. With the right intention, no one is better than a seeker of knowledge. اور علم کے ساتھ ذکر ہے, جبال الحسنات باقیات الصالحات ولذکر اللہ اکبر. تو کروڑ پتی کی مشین ہے چلتے پھرتے تسبیحات، درود شریف، استغفار، قرآنی آیات، دعائیں انسان کے دل و دماغ میں، زبان پر جاری ہوں. ایک آدمی ضرورت سے بازار گیا اور وہاں غفلت تھی، لوگ خرید و فروخت میں لگے تھے، اور اس نے بازار میں اللہ کا ذکر کیا، لا الہ الا اللہ وحدہ لا شریک لہ، لہ الملک و لہ الحمد، یحیی و یمیت، بیدہ الخیر، وہو علی کل شئی قدیر. 10 لاکھ نیکیاں ملیں گی. کسی نے تمام مومنین مومنات کے لیے استغفار کیا، اللہم اغفر لی وللمؤمنین والمؤمنات والمسلمین والمسلمات، تو دنیا میں جتنے مسلمان ہیں ان کی تعداد کے برابر اجر و ثواب ملے گا، یعنی 1.5 ارب نیکیاں ملیں گی. 1.5 بلین حسنات ان 5 سیکنڈز. تو یہ ہے زبان کا صحیح استعمال. ہم کیا سوچیں، کیا بولیں، کیا دیکھیں کہ ہمیں لاکھوں کروڑوں نیکیاں ملیں. اور ان چیزوں کو آگے جاری کرنا، لوگوں میں پھیلانا، دعوت و تبلیغ، ام الحسنات، الدال علی الخیر کفاعلہ، لوگوں کو نیکی کی طرف بلانے والا ایسا ہی ہے جیسے اس کام کو خود کرنے والا. تو دوسروں کے اعمال کا اجر و ثواب آپ کے نامہ اعمال میں آئے گا. وَمَنْ أَحْسَنُ قَوْلًا مِمَّنْ دَعَا إِلَى اللَّهِ وَعَمِلَ صَالِحًا وَقَالَ إِنَّنِي مِنَ الْمُسْلِمِينَ. Whose words or speech can be better than the one who invites people towards Allah, does good deeds and says, I am one of the Muslims. اور ایک محنت ہے تزکیہ نفس کی، پیورٹی آف ہارٹ. یہ محنت ہے صدق اور اخلاص اور حیا، تقوی اور احسان. یہ دنیا میں آنے کا مقصد ہے اللہ تعالیٰ کی معرفت، اولیاء اللہ کے مقامات تک پہنچنا. وَمَنْ يَتَّقِ اللَّهَ يُكَفِّرْ عَنْهُ سَيِّئَاتِهِ وَيُعْظِمْ لَهُ أَجْرًا. People of taqwa, the one who acquire taqwa, Allah subhanahu wa ta'ala will remove their bad deeds and will increase the reward of their good deeds, enlarge their rewards. Nekiyon ka sawab bahut badha kar de denge. So yahi wajah hai ki sahaba radhiyallahu anhum, ان کے زمانے میں وہ اگر مٹھی بھر جو صدقہ کرتے، ہینڈ فل آف بارلے سیڈز، بعد میں جو لوگ آئے اگر سونے کا پہاڑ، گولڈ ماؤنٹین بھی صدقہ کر دیں، تو اتنا اجر و ثواب تک نہیں پہنچ سکتے جہاں صحابہ رضی اللہ عنہم جتنا ثواب لے گئے. تو یہ کیا بات ہوئی، وہ لوگ بھی ان کی عمریں، ایج ایسی تھیں، 70-80 سال زندہ رہتے تھے، اور ویسے ہی ہاتھ پاؤں اور دل اور دماغ. تو یہ فرق ان کے دل کی کیفیت، ان کا توکل، ان کا ایمان و یقین، خشوع، اخلاص، یہ سب سافٹ کوالٹیز ہیں جو دل کے اندر ہیں، نظر نہیں آ رہی، تول نہیں سکتے، لیکن ان کے صدق اور اخلاص اور تقوی اور احسانی کیفیت کی برکت سے تھوڑے سے اعمال کا بہت بڑا اجر و ثواب ملتا تھا. تو یہ بھی ایک ڈائمنشن ہے، اس کو سیکھنا ہے، اس کو تزکیہ نفس کہتے ہیں. اور اس کے لیے کوئی بزرگ اللہ والے، کوئی شیخ، ان سے رابطہ کر کے اپنی زندگی کا معمول بنانا، اور کاموں میں ان سے مشورہ کر کے نظام الاوقات اور اپنے پرائیورٹی بنانا. اس سے ترقی ہوتی ہے. اور ایک راستہ ہے خدمت خلق, کہ مسلمان کی مدد کو چلنا 10 سال کے نفلی اعتکاف کا ثواب ہے, اور والدین پر ایک نظر رحمت, ایک حج اور عمرے کا ثواب ہے, اور اپنے شہر میں بیواؤں یتیموں کی خدمت کرنا ایسا ہے جیسے قیام اللیل اور روزانہ روز نفل روزے رکھنا. تو علم دین حاصل کرنے کے بعد یہ چاہیے کہ ان تمام ڈائمنشنز میں ہم اپنے وقت کو لگائیں, کہ علم کو آگے بڑھانا, ذکر کو بڑھانا, اپنے علاقے میں دعوت و تبلیغ کو آگے بڑھانا, کمیونٹی سروس, خدمت خلق کو آگے بڑھانا, اور اپنی ذات پر تزکیہ نفس, صدق اور اخلاص, تقوی, حیا, احسان, ان کی محنت کرنا, ان تمام راستوں میں محنت کرنا. والذین جاہدوا فینا لنہدینہم سبلنا وان اللہ لمع المحسنین, جو ہمارے راستے میں محنت کریں گے ہم ان کو ضرور اپنے راستے دکھا دیں گے, اور اللہ تعالی محسنین ان کے ساتھ ہے. تو جب معلوم ہوا کہ آگے یہ کیریئر ہے اور زندگی کا یہ مقصد ہے اور اس میں سب سے زیادہ اجر و ثواب ملتا ہے, تو اب ہماری زندگی کی ترتیب کیا ہو, کون سا وقت کس کام میں لگایا جائے, اس کے لیے اپنے اساتذہ سے, اپنے ٹیچر سے, علمات سے مشورہ کیا کریں اور استخارہ کیا کریں, کہ آخرت میں اعمال کی گنتی نہیں ہے, کاؤنٹ نہیں کیے جائیں گے, بلکہ وزن کیے جائیں گے. والوزن یومئذ الحق, تو کام بھی ہو اور اس میں خوب وزن بھی ہو اخلاص کے ساتھ. بیسڈ آن مائی پرسنالٹی, پریپریشن, احوال, سچویشن, سرکمسٹینسز, ہیلتھ ایشوز, فیملی ایشوز, چلڈرن ایشوز, ہاؤ مچ ٹائم آئی شوڈ ڈیووٹ ٹو واٹ ایکٹیویٹی, ویدر اٹس لرننگ اور ٹیچنگ اور دعوت اور تبلیغ اور کمیونٹی سروس اور خدمت خلق اور تزکیہ نفس, how to prioritize because time is limited. That's where we need a mentor, a coach, discuss with our teachers and make istikhara and make dua so we continue get blessings of all types of good deeds with the fadl of Allah subhanahu wa ta'ala. And be happy on what other people are doing good deeds around the world. Alhamdulillah, last night or last week, around the world, so many masajid were built, so many children memorized Quran, so many sisters become alimat, so many people came to Islam, and so many people they established institutions to teach. So many people, they're printing educational books. And so many people, they are serving the widows and orphans and poor and homeless people and feeding the hungry around the world. Last night and last week, this is the newspaper of planet Earth, which is not published, but it happens every single day. So we should be happy. And we should make dua for them. And we should ask Allah to increase barakah and rahmah in all those good efforts. They are doing our work. Alhamdulillah. Bismillahir Rahmanir Rahim. Tazkiyah nafs ke bare mein kuch zaruri baatein. نبوت کا دروازہ تو بند ہو گیا مگر اولیاء صدیقین کے درجات کھلے ہوئے ہیں. تو آج بھی عبد القادر جیلانی اور معین الدین چشتی رحمۃ اللہ علیہ اور رابعہ بصریہ رحمت اللہ علیہ، ان جیسی شخصیات آج بھی بن سکتی ہیں، دینے والے اللہ تعالیٰ ہیں، لینے والا ہونا چاہیے۔ اپنے دل کو غلط جذبات اور اخلاق رذیلہ سے پاک کرنا، حسد اور بغض اور کینہ اور حرص اور دنیا کی محبت اور ریاکاری اور غصہ اور عجب اور کبر، اس سے پاک کرنا، اور اخلاق حسنہ حاصل کرنا، صدق، توکل، صبر، شکر، احسان، حیا، تقوی، تواضع، رضا بالقضاء، فرشتوں کی صفات اور اولیاء کی احسانی کیفیت، اور نبیوں والا ایمان و یقین، یہ محنت اپنے دل پر کرنا۔ جب اللہ تعالیٰ کسی بندے یا بندی سے خوش ہوتے ہیں تو جبرائیل علیہ السلام سے فرماتے ہیں، جبرائیل علیہ السلام آسمانوں میں اعلان کر دیتے ہیں، فرشتوں میں، اللہ تعالیٰ فلاں بندے سے محبت فرماتے ہیں، پھر زمین پر مقبولیت رکھ دی جاتی ہے۔ تو یہ تزکیہ نفس اور سلوک اور احسان، اس میں بھی ترقی کرنا، اور خوب اللہ تعالیٰ کا شکر کرنا، نیک عورت کی نیکی 70 اولیاء کی نیکی کے برابر ہو جاتی، ماں کے قدموں تلے جنت ہے، اور مستورات کے جو فضائل ہیں اس میں غور کرنا کہ گھر کے باہر کے مشقت کے کام اور کمانے اور خرچ کی ذمہ داری نہیں ہے، مگر آخرت کی دوڑ میں برابر ہیں، اور مرد باہر گئے اور ان کا نماز، روزہ اور سفر اور جماعت اور حج، مستورات کو گھر بیٹھے اپنے مردوں کے کاموں کا اجر و ثواب ملتا ہے، اور اپنی نیکیاں اضافی ہیں، بونس، تو مستورات کو تو زیادہ اجر و ثواب ملنے کے راستے ہیں۔ تو اسلام نے خواتین کو وہ مقام دیا جو ساری دنیا مل کے نہیں دے سکتے، اس لیے ہر مسلمان عورت کو نیک، صالحہ، مؤمنہ، داعیہ، اللہ والی، یہ بننا چاہیے۔ ماں کی گود بچے کا پہلا مدرسہ ہے، تو اپنے گھر، اپنے شوہر، اپنے خاندان، اپنے بھائی بہن، والدین، پاس پڑوس، اس میں دین پھیلانے کی محنت کرنا، دین پھیلانے کی محنت کرنا۔ صحابہ رضی اللہ عنہم، ان کی زندگی کی کیا خصوصیات تھیں؟ ڈاکٹر عائد القرنی نے لا تحزن میں اس کا انالیسس لکھا ہے کہ پانچ امتیازات تھے، پانچ باتیں تھیں صحابہ کی زندگی میں۔ دنیا سے بے رغبتی، زہد کہتے ہیں، دنیاوی سجاوٹ اور آرائش، اس کا اتنا اہتمام نہیں تھا جتنا آج کل ہم کرتے ہیں، اور زندگی میں سادگی تھی، آسانی تھی، کوئی تکلف نہیں تھا، اور علم کے ساتھ عمل تھا، بہت بابرکت زندگی تھی، اس میں فضولیات اور پیچیدگیاں نہیں تھیں۔ اور دو کام صحابہ رضی اللہ عنہم، ان کی زندگی میں اور صحابیات کی زندگی میں دو کام بہت آگے تھے، اور یہ بہت امپورٹنٹ بات ہے، اس کو لکھ لیجئے اور اپنے زندگی کا، نظام الاوقات کا جائزہ لیجئے۔ پہلی بات یہ تھی کہ ان کی زندگی میں مسلسل دین کی محنت اور جدوجہد تھی، دعوت، اور اسی طریقے سے وہ فکر اور غم اور الجھنوں پر قابو پاتے تھے۔ تو دین کی محنت بیک وقت ذکر بھی ہے، عمل بھی ہے، صدقہ بھی ہے، اور حرکت بھی ہے، اور دین کی محنت کرنے والا سب سے خوش نصیب اور مطمئن اور پاکیزہ نفس والا ہوتا ہے۔ اور دوسری بات جو صحابہ رضی اللہ عنہم کی زندگی میں تھی، تزکیہ نفس اور قلب کے اعمال ظاہری اور جسمانی اعمال سے برتر تھے. ان کا اخلاص, انابت, توکل, خشیت, اللہ کا خوف اور رغبت. نفل نماز روزے میں حد سے زیادہ نہیں تھا, حتیٰ کہ ظاہری نوافل میں تابعی صحابہ رضی اللہ عنہ سے آگے نظر آتے ہیں. صحابہ رضی اللہ عنہ کی جو خصوصیت تھی وہ دعوت و تبلیغ, دین کی محنت اور تزکیہ نفس, قلب کے اعمال, جس سے انہوں نے کمال حاصل کیا. مولانا الیاس رحمۃ اللہ علیہ کے ملفوظات جو مولانا منظور نعمانی رحمۃ اللہ علیہ نے تالیف فرمائے, مکتبہ البشریٰ نے اس کو شائع کیا ہے, اس میں سے ایک دو اہم ملفوظ کہ چونکہ ویژن بنانا ہے اور آدمی کا ویژن اور نصب العین اور مقصد, اس سے نیت بنتی ہے, اس سے اجر و ثواب ملتے ہیں. امام شعرانی رحمت اللہ علیہ نے مقام قطبیت حاصل کرنے کی تدبیر لکھی ہے, یعنی اپنے وقت کا بہت بڑا اللہ والا یا اللہ والی, ولیہ صادقہ بننے کی ترکیب کیا ہو کہ کم سے کم وقت میں زیادہ سے زیادہ اجر و ثواب ملے. تو طریقہ یہ ہے کہ اللہ کی زمین پہ جہاں جہاں جو معروفات یعنی سنت طریقے, احکام اور مسائل مٹ گئے ہیں, مردہ ہو گئے ہیں, لوگ بھول گئے ہیں کہ دین کا یہ طریقہ تھا, ان کا تصور کرے, پھر دل میں ان کے مٹنے کا ایک درد محسوس کرے, پھر پورے الحاء اور تبرع کے ساتھ یعنی گڑ گڑاتے ہوئے, روتے ہوئے, توجہ سے قلب اور فکر کو جمع کے, میڈیٹیشن, مراقبہ, ان چیزوں کو زندہ اور رائج کرنے کے لیے اللہ سے دعا کریں, پھر اپنی قلبی قوت کو ان کے احیاء کے لیے استعمال کریں. اس طرح روئے زمین پر جہاں جہاں جو منکرات, بری باتیں, بے حیائی, بے پردگی جو پھیلی ہوئی ہے دنیا میں, اس کا دھیان کریں اور اپنے اندر ایک دکھ محسوس کریں, اور پھر پورے تبرع یعنی خشوع کے ساتھ, گڑ گڑاتے ہوئے, توجہ فکر کے ساتھ دعا کریں کہ اللہ تعالیٰ ان منکرات کو مٹا دیں, دور فرما دیں, اور اپنی ہمت اور توجہ کو بھی اس کے لیے استعمال کریں. تو امام شعرانی رحمۃ اللہ نے لکھا ہے کہ جو آدمی ایسا کرے گا وہ اپنے وقت کا قطب ہوگا, بہت اونچے درجے کے اولیاء اللہ میں کا شمار ہوگا. اور ایک اور موقع پر مولانا الیاس رحمۃ اللہ علیہ نے ایک ملفوظ مختصر الفاظ میں بیان کیا, اور اس کو مولانا منظور نعمانی رحمۃ اللہ علیہ نے اس کو یعنی تفصیل سے تشریح کر کے کتابچے میں لکھا, یعنی بزرگوں کا یہ مفہوم ہے, ایگزیکٹ ورڈ نہیں ہے, کہ کوئی دینی کام کرنے کی ترتیب بتائی کہ اپنی نااہلیت, بے بسی اور وسائل سے تہی دست, یعنی ہمارے پاس اسباب اور وسائل نہیں ہے اور ہماری تو اپنی کوالیفیکیشن بھی کچھ نہیں, عاجز, مسکین, بے بس, یہ سوچتے ہوئے اور اللہ تعالیٰ کو حاضر و ناظر اور قادر مطلق سمجھتے ہوئے اللہ تعالیٰ سے دعا کریں کہ یا اللہ, آپ نے بارہا بغیر اسباب کے اپنی قدرت کاملہ سے بڑے بڑے کام کر دیے. مثلا موسیٰ علیہ السلام کی قوم کے لیے اللہ نے اپنی قدرت سے سمندر میں راستے بنا دیے, اور ابراہیم علیہ السلام کے لیے آگ کو گلزار بنا دیا, آگ ٹھنڈی ہو گئی. اور یا اللہ, آپ نے اپنی چھوٹی چھوٹی مخلوقات سے بڑے بڑے کام لیے ہیں, کہ ابابیل جیسے چھوٹے پرندوں سے آپ نے ہاتھیوں کا لشکر مروا دیا. تو یا اللہ, اپنی اسی پرانی سنت کے مطابق مجھ جیسے ناکارا اور عاجز اور بے بس بندے سے کام لے لیجیے. और दीन के जिस काम का हम इरादा कर रहे हैं उसका सही तरीका, उसकी रहनुमाई फरमा दीजिए, और उसके लिए जिन असबाब और चीज़ों की ज़रूरत है वो अता फरमा दीजिए। ये दुआ मांग के काम में लग जाए, अपनी कोशिश भी पूरी करे और जो असबाब मिलते रहे उनको इस्तेमाल करें, अल्लाह की मदद को असल समझें और अपनी कोशिश को उसके लिए शर्त और पर्दा समझें। ये है दीनी काम करने की तर्तीब। इस वक्त मौका नहीं है, वरना इस टॉपिक पे लंबी यानी घंटों बात हो सकती है। देखो दारुल उलूम देवबंद कैसे शुरू हुआ, कि एक दरख्त के नीचे एक उस्ताद और शागिर्द बैठे, दोनों का नाम महमूद, महमूद ने महमूद को पढ़ाया दरख्त के नीचे, वो वहां से शुरू हुआ। अब दुनिया भर में करोड़ों मदरसे, करोड़ लाखों करोड़ों उलमा लोग, बच्चे बच्चियां पढ़कर मुख्तलिफ मुल्कों में निकलते हैं। ये है उसकी, अल्लाह ने काम को आगे बढ़ाया। अल्लाह गफलत से निकलकर अल्लाह का वली बनना, ये बहुत अहम मजमून है कि हम कैसी मेहनत करें अपने माशरे में, ये तमाम इंसान गफलत से निकलकर अल्लाह के महबूब बंदे बंदियां बन जाएं। तो एक स्केल बनाइए, जैसे डॉक्टर की दुकान में होता है, डॉक्टर ऑफिस में, -10 से +10 इस तरह। तो उसमें 0 पर ऐसा है कि कलमा है, यहाँ से ईमान शुरू हुआ। लेकिन बाज लोग जो अभी कलमा उनकी जिंदगी में दाखिल नहीं हुआ, तो वो गलत अकायद में है और शिर्क में है और ऐसी चीजों में उनके, और तो वहां से जब यानी जब तालीम और तलकीन की जाती है और जिंदगी का मकसद और अल्लाह की बड़ाई बयान की जाती है और कुरान पाक की आयात सुनाई जाती है, तो लोग गलत अकायद से और शिर्क से निकल कर इस्लाम में दाखिल हो जाते हैं। तो ये काम शुरू हो गया। उसके बाद एक मुसलसल मेहनत है कि शुरू में तो यानी नमाज, रोज़ा, ज़कात और हज और ये 5 पिलर, इनकी समझ आई और ज़ाहरी उलूम हासिल हुए। उसके बाद आगे लोगों के अखलाक और माशरत और मामलात, उनकी इस्लाह हुई। यानी पहले अकीदा दुरुस्त हुआ, उसके बाद इबादात का इल्म सीखा, और उसके बाद माशरत का इल्म, अखलाक का इल्म, मामलात का दीन। जब ये सारी चीज़ें आने लगी और अपनी ख्वाहिशात की इस्लाह हुई, जुल्म और तकब्बुर से तौबा किया और तकवा, इखलास और सिद्क और ईमान की मेहनत करते 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 ऊपर तरक्की करते रहे, तो एक है दर्जा के कुफ्र और शिर्क से निकलकर ईमान लाए कुछ लोग। फिर अगला दर्जा है कि ईमान तो है मगर इल्म नहीं है, ये अहकाम नहीं जानते, तो उनके लिए ये दर्स और इल्म दीन सीखने की लाइन में मेहनत करे हूँ। फिर अगला मुकाम आता है कि इल्म तो सीख लिया मगर अमल नहीं है, तो इससे आगे और तरक्की करनी है। इसके आगे फिर सालिहीन का दर्जा है कि अपने इल्म पर अमल की तौफीक हो गई। लेकिन होता यह है कि वक्त मुख्तसर है, तो आदमी लोग अपने अमल पर मुतमईन हो जाते हैं, दूसरों पर मेहनत नहीं करते। तो उसके आगे दाई, उसका दर्जा है कि अब दूसरों को भी दावत दे। तो आदमी जब दूसरों को दावत देने, पढ़ने पढ़ाने का काम शुरू करता है, तो शैतान आ गया, उसने नफ्स में उजब और किब्र और हुब्बे जा और खुदराई और क्या क्या चीजें दिल में पैदा कर दी। तो शैतान का काम ये होता है कि पहले तो अमल ना करने दे, लेजी हो जाए सब लोग और ख्वाहिशात नफ्स में और दुनिया की तफरी में मशगूल रहें, कोई भी अमल ना करे। लेकिन जब अमल करना शुरू किया तो शैतान दूसरे रास्ते से आ गया और उजूब और किबर और दूसरी रूहानी बीमारियों में लगा दिया। जब वहां से तज़किया नफ्स हुआ और इखलास हासिल हुआ तो फिर आगे बढ़े। तो अगला दर्जा ये है कि फिर तवाज़ो के साथ, हम्बलनेस के साथ, पूरी इंसानियत में अच्छी बातें फैलाना और मखलूक पर रहम करना और खिदमत खल्क करना, इखलास के साथ कुर्बानी देना, अपने हालात में सब्र और तकवा से रहना। तो दीन जब तमाम शोबों में आता है तो फिर दूसरी कौमें, आस पास की, पड़ोस के, वो लोग भी दीन में दाखिल होते हैं। और जैसे जैसे मजीद सिफात की मेहनत करेंगे, तवक्कुल और सादगी, हया, वक्त की कदर और आलमी फिक्र और नफ्स की फनाइयत और अपनी ख्वाहिशात पर काबू और दूसरों पर रहम और सखावत और सही यकीन और इस्तेकामत, तो अल्लाह की गैबी मदद बढ़ती जाएगी और औलियाए सिद्दीकीन के मकामात हासिल होंगे। ये एक मुख्तसर सा मजमून जो अर्ज किया है, ये बहुत मुफीद है कि आदमी अगले दर्जात तक कैसे तरक्की करे। अब इंसान के पास वक्त मुख्तसर है, रोजाना की जिंदगी, इंसान बेचारे की जिंदगी, उसमें वक्त बहुत कम मिलता है। हर थोड़ी देर के बाद नींद और आराम और फिर तहारत और सफाई और फिर खाना और पीना, और एक रिकरेंस है रोजाना की, उसमें क्या वक्त मिलेगा। तो टाइम मैनेजमेंट सीखना ये टीचर्स के लिए भी है और स्टूडेंट्स के लिए भी है कि अपने वक्त का सही इस्तेमाल सीखना। जिन्होंने इल्मे दीन में, पढ़ने पढ़ाने में, कुतुब और तसनीफ और तालीफ में जिंदगी लगाई, इमाम नोवी रहमतुल्लाह अलैह, रियाजुस सालिहीन के मुअल्लिफ, रोजाना 12 सबक पढ़ लेते, 12 घंटे क्लास लेते, 12 घंटे होमवर्क करते। ये भाई दिन में 24 घंटे ही होते हैं। अब ये 12 घंटे तो क्लास और 12 घंटे होमवर्क, तो उसमें सोने का टाइम, खाने का टाइम, कुछ किसी और चीज का टाइम कहाँ गया। वक्त की कदर सीखना, जो जिन लोगों ने कमाल हासिल किया है तारीख में, ये देखना कि वो वक्त का इस्तेमाल कैसे करते थे। जब वक्त की कदर समझ में आती है तो कंपनियों के सरबरा रिटायर हो जाते हैं। बादशाह अपनी सल्तनत बेटे को दे के अल्लाह की याद में लग जाते हैं। और जब इंसान 40 साल का हो जाता है तो बिस्तर लपेट देता है कि अब तो पहाड़ पर चढ़ चुके, अब वापस उतरना है, यानी अल्लाह के पास जाना है। और श्री रहमतुल्ला अलैह थे कि 98 साल तक किसी ने उनको बिस्तर पर लेटे हुए नहीं देखा। और बुजुर्ग थे जुरजानी रहमतुल्ला अलैह कि रोटी के बजाय सत्तू फांक लेते, यानी वक्त को बचाने के लिए कैसी कैसी तरकीबें लोगों ने की। तो टाइम मैनेजमेंट सीखना, चूंकि घरों में काम काज के साथ और बच्चों की खिदमत, शौहर की खिदमत बहुत बड़ी तकाजे हैं और अजर व सवाब है, और उसी से घर की जिंदगी में खुशगवारी है और आइंदा नस्लों के ऊपर मेहनत है। लेकिन जहाँ पर मस्तूरात और ख्वातीन बड़ी उम्र की और मिडिल एज की जब इल्मे दीन पढ़ना शुरू करती हैं तो टाइम मैनेजमेंट के मसाइल आते हैं, किस तरह चीज़ों को बैलेंस करना। आम तौर से हम टू डू लिस्ट बनाते हैं, तो कोई शॉपिंग की लिस्ट और काम काज की, तो बस एक कागज़ में सारे टू डू लिख लिए। असल में ये करना चाहिए कि चार खाने हों, एक कागज लें और उसके चार सेक्शन बनाएं और उसको इम्पोर्टेंट अर्जेंट में तकसीम करें। उसको कहते हैं इम्पोर्टेंट अर्जेंट मैट्रिक्स। क्या चीज अहम है, क्या चीज अर्जेंट है। अर्जेंट वो होता है जो अभी फौरन करना है, जैसे फोन कॉल आ गई या दरवाजे पर घंटी बजी, फौरन अटेंड करना है वरना ये तकाजा खत्म हो जाएगा। लेकिन हो सकता है ये अहम ना हो, इम्पोर्टेंट ना हो, पता नहीं दरवाजे पर कौन है, मालूम नहीं फोन पे कौन है। इम्पोर्टेंट उसको कहते हैं जो जिंदगी का मकसद है, जिंदगी का मकसद है तस्किया नफ्स, खिदमत खल्क, दावत व तबलीग, किताबें लिखना, ट्रांसलेशन करना, वेबसाइटें बनाना, पढ़ना पढ़ाना, लोगों को दीन में दाखिल करना, अपने कम्युनिटी इलाके में मददगार बनना, ये है विजन, ये इसको इम्पोर्टेंट कहते हैं। इसके काम, इसके प्रोजेक्ट, इसके अदारे, इसकी चीज़ें, उससे मुतालिक तकाजे अलग लिखना और उनको प्रायोरिटाइज करना, उन पे ज़्यादा तवज्जो देना। और जो डेली वीकली रिकरेंस है, जो इंसानी ज़रूरियात के काम हैं, पोस्ट ऑफिस जाना और ग्रोसरी लाना, शॉपिंग लाना, तो उनको ऐसा इंतज़ाम करना कि वो वक्त पे वो चीज़ें, वो काम हो जाया करें। और बस चीज़ें होती हैं डिस्ट्रैक्शंस, उनको डेलीगेट करते हैं, दूसरों को दे देते हैं, भैया ये काम करके ला दो मुझे। और बस काम ऐसे होते हैं जो बेकार हैं, फजूल हैं, लायानी हैं। मुंतखब अहादीस में चैप्टर है लायानी पर, उस पर पढ़ें। ढूंढ ढूंढ कर और तलाश करके तमाम लायानी चीज़ें और फजूल काम अपनी ज़िंदगी से निकाल दें। डोंट डू, उनकी भी लिस्ट बनाए, डोंट डू, ये काम नहीं करना। और अगर आपने इसमें कमाल हासिल कर लिया टाइम मैनेजमेंट में, तो आपको ये तमाम उलूम और कुरान और तफसीर और तजवीद और ये सारी चीज़ें पढ़ने में आसानी हो जाएगी, वरना वक्त की कश्मकश रहेगी। और उसी के लिए अपने बुजुर्ग खवातीन और आलिमात, अपने टीचर्स या कोई शेख हो, उनसे मशवरा करना, क्योंकि टाइम मैनेजमेंट का मसला सबको पेश आता है। तो दो चीजों की हिफाजत करना, अपने वक्त की हिफाजत करना और अपने कल्ब की, अपने दिल की हिफाजत करना। ये सच्ची नीयत से छोटे छोटे अमल पहाड़ों के बराबर अजर सवाब लाते हैं। और नीयत गलत हो जाए, बुरी नीयत खुदा ना खास्ता, तो बड़े बड़े अमाल गारत और उसमें पकड़ हो सकती है। एक आदमी, उसके पास इल्म भी है, तजुर्बा भी है और असबाब भी हैं और स्टाफ भी है और इदारे भी हैं और माल भी है, और ये आदमी दिन भर पूरी दुनिया में खैराती इदारे और स्कूल और अस्पताल और पढ़ने पढ़ाने की और किताबें और कुरान पाक की तकसीम और दिन भर इनमें लगा रहता है, बहुत अजर व सवाब है। एक और इंसान है, मर्द या औरत, उसको भी इल्म है और उसकी नीयत भी यही है कि मेरे पास मौका होता तो हम भी यही करते, लेकिन उसके पास असबाब नहीं है, माल नहीं है, एनर्जी नहीं है, उम्र हो गई, थकन है, कमजोरी है, कोई काम काज करने वाला नहीं है, न कोई स्टाफ न कोई इदारा। लेकिन नीयत वही है कि अगर मेरे पास भी इतना होता, मैं भी पहले आदमी की तरह यही काम करता पूरी दुनिया में, कि दूसरा आदमी भी अजर व सवाब में पहले के बराबर वहां तक पहुंच गया। इन्नमल आमालु बिन्नियात, अपनी नियतों को खालिस करें और अपने विजन को बुलंद करें, ऊंची से ऊंची करें, और अपनी हकीर सलाहियत पूरी लगा देना, और अल्लाह ताला से मुसलसल गैबी मदद की दुआ करना, तो नतीजा कुछ भी हो, आप कामयाब हो गए, हर हाल में कामयाब हो गए। अल्लाह, मौलाना इलियास रहमतुल्लाह अलैह ने पिछली सदी में खतूत लिखे, जबकि दीनी काम की अहमियत लोग नहीं समझते थे, उन्होंने बहुत सारे खतूत लिखे, मलफूजात, जो बाज मौलाना अबुल हसन अली नदवी साहब, अली मियाँ रहमतुल्लाह अलैह, उन्होंने जमा किए और शाया किए। और उसमें एक मलफूज ये है, दो मलफूज आपको सुनाए जाएंगे, कि आदमी किसी मकसद के लिए जितना अपने आप को जलील करता है और तकलीफ झेलने के जरिए अपने हालात, जवारे और कल्ब और कुव्वतों की शिकस्तगी और इनकसारी को पहुंचता है। यानी आदमी ने अपने पूरी ध्यान लगा दिया, अपनी हिम्मत और मेहनत, अपनी तवानाई, एनर्जी, उसमें तकलीफें भी आई, मुश्किल भी आई, लेकिन लगा रहा, तो वो अल्लाह ताला की रहमत के नजूल का सबब होता है। फिर उस पर अल्लाह की खास रहमतें होती। और फरमाया कि अल्लाह ताला के साथ जितना ऊंचा गुमान कर लोगे उतना मिलेगा, अल्लाह ताला के साथ जितना ऊंचा गुमान कर लोगे उतना मिलेगा। और मौलाना इलियास रहमतुल्लाह अलैह ने अपनी बेटी को खत लिखा, इसमें मस्तूरात का काम आ जाएगा समझ में। बेटी को खत लिखा और उसके अंदर जो अल्फाज और जो मफहूम है उसमें जो तलकीन की उन्होंने, खिदमत गुजारी और खुश कलामी, यानी बातचीत अच्छे तरीके से करना और दूसरों की खिदमत, और तलकीन की कि दुनिया की जिंदगी से जी ना लगाएगी और दुनिया की तकलीफ और राहत की परवाह नहीं करेगी। छोटा सा खत लिखा चंद लाइनों का, ये चार बातें, खिदमत गुजारी, खुश कलामी और दुनिया की जिंदगी से दिल मत लगाना और दुनिया की तकलीफ और राहत उसकी परवाह मत करना। अल्लाह ताला आपके इस कोर्स में बरकतें और करामतें अता फरमाए और जो पढ़ने वाले पढ़ाने वाले अल्लाह ताला उनको बेहतरीन तवानाइयाँ और बेहतरीन सलाहियतें और सारे आलम में के फैज़ को जारी सारी फरमाए। दरूद शरीफ पढ़कर अपने लिए और तमाम उम्मत के लिए दुआ फरमा दें। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अल्लाहुम्मा सल्ली अला मुहम्मदिन अफ़ज़ल सलावातिक, يا أول الأولين ويا آخر الآخرين ويا ذا القوة المتين ويا راحم المساكين ويا أرحم الراحمين. اللهم إنك مليك مقتدر، ما تشاء من أمر يكون. اللهم صل على محمد عدد ما في علم الله، صلاة دائمة بدوام ملك الله، وبارك وسلم. اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات إنك سميع قريب مجيب الدعوات. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. يا الله يا رحمن يا كريم يا ذا الجلال والإكرام يا حي يا قيوم، اے اللہ تمام عالم میں جتنے مسلمان مرد اور عورت، بچے بچیاں جو علم دین سیکھ رہے ہیں، مومنین مومنات، صالحین صالحات، جہاں جہاں رہتے ہیں، جو جو زبانیں بولتے ہیں، اے اللہ ان کی تمام تعلیمی اداروں کو رحمتیں اور برکتیں عطا فرمائی. ان تمام عالمات اور علم دین سیکھنے سکھانے والوں کو اپنی رحمت، خاص رحمت عطا فرمائیے. سب کو نفع دینے والا علم سکھا دیجیے، ان کے وقت میں برکتیں عطا فرما دیجیے، اور تمام عالم کے کونے کونے میں ان کا فیض پہنچا دیجیے، اور عمر میں اور رزق میں برکتیں عطا فرمائیے، اور گھروں کے معاملات اور پریشانیاں اور مشکلات آسان فرما دیجیے. وللہ خزائن السماوات والارض، اے اللہ اپنے خزانے ان پر کھول دیجئے، تمام پروگرام اور پروجیکٹ اور مقاصد حسنا اس میں کامیابی عطا فرمائیے. اے اللہ وہ تمام صفات عطا فرمائیے جس سے آپ کے محبوب بندے اور بندیاں بن جاتے ہیں، صدق اور تقویٰ، اخلاص اور خدمت کا جذبہ، دعوت کی فکر. اے اللہ امہات المومنین اور صحابیات کے اخلاق اور اعمال نصیب فرمائی، 100% دین پر چلنے والے، دین پھیلانے والے، اور پاکیزہ دل بنا دیجئے، قرآن اور سنت کا نور عطا فرما دیجئے، نفس کو صراط مستقیم پر رکھیے، حیات طیبہ عطا فرمائیے، صبر و شکر و احسان، زبان کی حفاظت، نظروں اور دل کی حفاظت، مخلوق پر رحم کرنے والے، خدمت کرنے والے، صدقات کرنے والے، پردے کی پابندی کرنے والے، لوگوں کو معاف کرنے والے، اے اللہ تمام اچھے خیالات، جذبات اور صفات عطا فرمائی، ان تمام مستورات کو پڑھنے پڑھانے کو اے اللہ اپنی رحمت سے قبول فرمائیے، ان کے گھروں میں نور اور برکتیں عطا فرمائیے، جو جو مشکلات ہیں اے اللہ سب کو شفائے کاملہ عطا فرمائیے، اور گھروں کے تمام مشکلات کو معاملات کو اپنی غیبی مدد سے پورا فرما دیجیے. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. اے اللہ جو جو قرآن شریف کا حفظ کر رہے ہیں، قرآن شریف پر محنت فرما رہے ہیں، اے اللہ ان کے دلوں کو قرآن کا نور عطا فرمائیے اور حفظ قرآن کی سعادت عطا فرمائیے. اے اللہ ہر ایک کو ہر بستی میں، علاقے میں دین پھیلانے کے لیے چن لیجیے اور ان کو منتخب فرمائیے اور ان کے درجات بلند فرمائیے. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. اللهم لا تفرق جمعنا هذا الا بذنب مغفور وسعي مشكور وعملا صالحا متقبل مبرور برحمتك يا عزيز يا غفور. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. صلى الله تعالى على خير خلقه محمد وآله وأصحابه أجمعين. آمين آمين. السلام عليكم ورحمة الله.